नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 10 गते बिहान प्रसारण हुने हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँगमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। हल्दीबारी गाउँपालिकासँगको सहकार्यमा हामीले हरेक महिना 10 गते बिहान हल्दीबारी गाउँपालिकाका विभिन्न विषयवस्तुलाई समेटेर जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। अहिले विश्वभर COVID-19 संक्रमण तीव्र रूपमा फैलिरहेको छ। नेपालमा पनि तीव्र रूपमा कोरोना भाइरसको संक्रमण भइरहँदा झापामा पनि यसले अहिले धेरै नै प्रभाव पारिरहेको अवस्था छ। यस्तो अवस्थामा हल्दीबारी गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको प्रभाव कस्तो छ, त्यसको पहिचान, रोकथाम, नियन्त्रण र उपचारका लागि के कामहरू भइरहेका छन् भन्ने सन्दर्भमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। त्यसै गरी हल्दीबारी गाउँपालिका क्षेत्रभित्र स्वास्थ्यका क्षेत्रमा पालिकाले आजसम्म के काम गर्यो र चालु आर्थिक वर्षमा के काम गर्नेछ भनेर आज हामी साउन महिनाको 10 गते चालु आर्थिक वर्षको पहिलो कार्यक्रममा उपस्थित भएका छौँ। र आजको कार्यक्रममा हामीसँग कुराकानी गर्नका लागि हल्दीबारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड फोकल पर्सन जनस्वास्थ्य कर्मी पुष्कर निरौला हुनुहुन्छ र उहाँसँग आजको अङ्कमा हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ। उहाँ रेडियोको स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। पुष्कर सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद रेडियो भिजन गणेश सर।
अहिले हल्दीबारी गाउँपालिका क्षेत्रभित्र यहाँ कोभिडको फोकल पर्सन पनि जनस्वास्थ्य कर्मी स्वास्थ्य शाखाको प्रमुख, अहिले कोभिडको हल्दीबारीमा अवस्था के छ, कति नागरिकहरू सङ्क्रमित हुनुभएको छ र त्यसलाई चाहिँ स्वास्थ्य शाखाले कसरी काम गरिरहेको छ जानकारी गराइदिनुहोस् न।
हवस् त, धन्यवाद गणेश सर। हल्दीबारी गाउँपालिका क्षेत्रमा यसपटक जुन दोस्रो भेरिएन्ट आएपश्चात COVID-19 रोकथाम नियन्त्रण कार्यक्रम अन्तर्गत चाहिँ हामीले प्रत्यक्ष रूपमा जनताहरूलाई कम क्षति हुने गरीको कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्था छ। र हालसम्मको कार्यक्रमलाई, हालसम्मको COVID-19 समीक्षा गर्दाखेरि हिजोको दिनसम्म 429 कोभिड सङ्क्रमितहरू हाम्रो हल्दीबारी गाउँपालिकामा हामीसँग भएको अभिलेखमा छ। त्यसै गरी हालसम्म चाहिँ मृत्यु भएको सङ्ख्या 9 जनाको मृत्यु भएको अवस्था छ। त्यसै गरी हालसम्म 388 व्यक्तिहरू निको भइसक्नु भएको छ। हामीसँग हल्दीबारी गाउँपालिका अन्तर्गत हल्दीबारी स्वास्थ्यको नयाँ भवनमा 20 बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर राखेका छौँ। त्यहाँनिर चाहिँ हामीले सेवालाई निरन्तर रूपमा गरेका छौँ र त्यहाँबाट हामीले 32 सेवाग्राहीहरूलाई सेवा दिइसकेका छौँ। धेरै व्यक्तिहरूलाई निको पारेर पठाइसकेका छौँ। त्यसै गरी अब पछिल्लो अवस्थामा हामीसँग हिजोको दिनसम्म सक्रिय सङ्क्रमितको रूपमा 30 व्यक्तिहरू चाहिँ अहिले पनि सक्रिय रूपमा सक्रिय हुनुहुन्छ भने उहाँहरू चाहिँ 4 हाम्रो आइसोलेसन सेन्टरमा उपचाररत हुनुहुन्छ र अन्य घरमा होम आइसोलेसनमा उपचाररत रहेको अवस्था छ।
अहिले चाहिँ पुष्कर सर, यहाँले भनिरहँदाखेरि परीक्षण चाहिँ पालिकाहरूले घटाउँदै लगेका छन्। कोभिडको सङ्क्रमण चाहिँ भयावह छ, परीक्षण नगरेका कारण सङ्ख्या चाहिँ तल देखिराखेको छ, स्थिति चाहिँ क्रिटिकल छ भन्ने गरेको कुरा सुनिन्छ। केही पालिकाहरूले राम्रै गरी परीक्षण गरिरहँदाखेरि सङ्ख्या पनि उच्च देखिएको छ, जस्तो बुद्ध शान्ति गाउँपालिकामा अहिले पर डे 50 बढीको चाहिँ रिपोर्ट आइराखेको छ। बिर्तामोडकै कुरा गर्ने हो भने 50 बढी छ। यहाँहरूका परीक्षण कम भएर मान्छे कम देखिए कि अहिले साँच्चै कोरोना सङ्क्रमणको अवस्था चाहिँ हल्दीबारीमा अलिक कम नै भइरहेको अवस्था हो, यहाँले के अनुभव गर्नुभएको?
पक्कै पनि गणेश सर, हामीले परीक्षणको दायरालाई बढाएर लगेका छौँ। परीक्षण हाम्रो हल्दीबारी गाउँपालिकामा सुरुवातदेखि नै कम भएको अवस्था छैन होइन। यसमा हामीले प्रत्येक हप्ताको आइतबार, त्यसै गरी मङ्गलबार अनि बिहिबार गर्ने गरेका थियौँ। अहिले हामीले 20 अवधिमा एकदमै केसहरू कम हुँदै गएपछि हामीले प्रत्येक हप्ताको 2 आइतबार र बुधबार बिहान 7:30 बजेदेखि 8:30 बजेभित्रमा सबैलाई बोलाएर दुई पटक नियमित रूपमा परीक्षण गरिरहेका छौँ। त्यतिखेर एन्टिजिन वा पिसिआर अवस्था अनुसार हामीले गर्छौँ भने अन्य अवस्थामा कुनै समुदायमा जोखिमका जोखिम अवस्थामा कुनै केसहरू देखिएको छ र हामीले रिपोर्टिङ भइरहेको छ भने त्यहाँनिर हामीले आकस्मिक रूपमा पनि एन्टिजिन परीक्षण गर्ने गरेका छौँ र त्यस क्रममा हामीले लगभग 600 जनाको आरआरीमा एन्टिजिन टेस्ट गरिरहेका छौँ। हिजो मात्रै पनि अस्ति मात्रै पनि हामीले एन्टिजिन टेस्ट गर्दा 8 जना हामीसँग पोजिटिभ आएको छ। यो 32 जनाको जुन मैले कुरा गरेँ, यो 32 जना अहिले सक्रिय संक्रमित भनेको चाहिँ कस्तो भने पछिल्ला दिनहरूमा यो साउनबाट यता नै पनि 29 जना हामीहरूमा पोजिटिभ केस पत्ता लगाइसकेको छ। त्यस कारणले अब केसै कम पक्कै भन्न त गाह्रो छ, तथापि हामीले परीक्षणको दायरालाई बढाएका छौँ र परीक्षण गर्नको लागि हामीले सेवा सुविधाहरू पनि दिइरहेको अवस्था छ होइन। र त्यसमा हामीले गाउँपालिकाले परीक्षणलाई पिसिआर एन्टिजेन परीक्षणलाई चाहिँ बढाइरहेको अवस्था छ। तर कुरा के हो भने समुदाय स्तरमा जब कुनै कोभिडसँग सम्बन्धित लक्षण देखा पर्छ त्यस्तो अवस्थामा जनमानसबाट सुरुमै परीक्षण गर्न आउने जुन बानी व्यवहार थियो त्यो चाहिँ अलिकति कम भएको जस्तो लाग्यो। हुनाले सबैमा म के आग्रह गर्न चाहन्छु भने हल्दीबारी गाउँपालिका अन्तर्गत हामीले हल्दीबारी गाउँपालिकाको आइसोलेसन सेन्टरमा प्रत्येक हप्ताको दुई पटक आइतबार र बुधबार बिहान एन्टिजिन र पिसिआरको अवस्था अनुसार हामीले परीक्षण गर्ने गरेका छौँ भने अन्य अवस्थामा पनि हामीले अशक्त व्यक्तिहरूलाई भद्रपुरसम्म त्यसै गरी हामीले कोटियम पिसिआर सेन्टरसम्म पनि हामीले निःशुल्क रूपमा जाँच गर्ने पठाउने व्यवस्था गरिरहेका छौँ। त्यस कारण यो क्रममा बिचमा अलिकति केसहरू कम भए पनि अहिले आएर फेरि केसहरूको ग्राफ चाहिँ थोरै बढेको जस्तो अनुभव भइरहेको छ गणेश सर।
अहिले यो केसहरू बढिरहँदा अब तेस्रो लहर सुरु भयो, अब 6 महिना चाहिँ आइसोलेसन सेन्टरहरू बन्द नगर्नु, सबै ठाउँमा चलाउनु भनेर सङ्घीय सरकारले पनि भनिराखेको अवस्था छ। तेस्रो लहरमा बालबालिका झन् उच्च जोखिममा छन् भन्ने गरीको कुरा पनि छ। यसका लागि अहिले हल्दीबारीका नागरिकले मलाई चाहिँ कोभिड लाग्यो कि भन्ने गरीको कसैलाई आशंका भयो भने जचाउनका लागि कसो गरेर एकजना नागरिक चाहिँ यहाँहरूको सम्म आइपुग्ने जचाउने त्यो प्रक्रिया चाहिँ के छ, कसरी उहाँहरूले चाहिँ शङ्का लागेका नागरिकहरूले आफ्नो परीक्षण गराउन सक्नुहुन्छ?
पक्कै पनि गणेश सर, यदि कोभिडको लक्षण कसैलाई लागेको छ होइन, कसैलाई शङ्का लागेको छ, ज्वरो आउने, त्यसै गरी खोकी लाग्ने, हातखुट्टाहरू गल्ने अथवा जुनसुकै पनि ज्वरो होस्, शङ्कास्पद लाग्ने बित्तिकै नजिकको स्वास्थ्य संस्थाहरू हामीसँग 5 वार्डहरू छन्, 5 वार्डहरूमा ती सरकारी स्वास्थ्य संस्थाहरू 3 स्वास्थ्य चौकी र 2 आधारभूत स्वास्थ्य केन्द्रहरू छन्, ती 5 स्वास्थ्य संस्थाहरू नजिकको जनप्रतिनिधि वा नजिकै प्राइभेट क्लिनिकमै पनि सम्पर्क गरेर उहाँहरूको थ्रुबाट हामीलाई चाहिँ सन्देश पठाएर मेसेज पठाएर चाहिँ हामीले प्रत्येक हप्ताको 2 परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ। त्यस कारणले निसङ्कोच रूपमा समयमा नै परीक्षण गरेर त्यस रोगलाई सर्नबाट रोक्नको लागि पहिला प्रथम चरणमै सुरुकै अवस्थामा हामीले चाहिँ निदान गर्न सक्यौँ भने त्यो रोग चाहिँ अन्य व्यक्तिहरूलाई, अन्य परिवारका सदस्यहरूलाई, अन्य साथीहरूलाई चाहिँ सर्नबाट हामी रोक्न सक्छौँ। त्यस कारणले त्यो अवस्थामा आउनको लागि, त्यो अवस्थामा ल्याउनको लागि सम्पूर्ण जनसमुदायमा म के हार्दिक अनुरोध गर्न चाहन्छु भने कुनै पनि किसिमको लक्षण देखा पर्न साथ नजिकको स्वास्थ्य संस्थामा जानकारी गराइहाल्नुको लागि अनुरोध चाहन्छु। त्यसको थ्रुबाट हामी समक्ष सन्देशहरू आइपुग्छ र हामीले परीक्षणको व्यवस्था तुरुन्तै मिलाइहाल्छौँ। र परीक्षण गरिसके पछाडि गणेश सर हामीले कस्तो गरेका छौँ भने हल्दीबारी गाउँपालिका अन्तर्गत जस्तो कोही व्यक्ति शङ्कास्पद भएर आउनुहुन्छ होइन, परीक्षण गर्नुहुन्छ, परीक्षण गरिसके पछाडि एन्टिजिन वा पिसिआर अवस्था अनुसार हामीले जाँच गर्छौँ। त्यो पोजिटिभ आउने बित्तिकै हामीले स्वयं व्यक्तिको अवस्था के छ भनेर हामी प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक वार्डमा चाहिँ फोकल पर्सन तोकेका छौँ। उहाँले सुरुको स्टेजमा फोनबाट सम्पर्क गर्नुहुन्छ, त्यस पश्चात हामीले औषधि र पोषण प्याकेज सहितको व्यवस्था गरेका छौँ र त्यसमा हामी स्वास्थ्यकर्मी अवस्था अनुसार स्वयं जनप्रतिनिधि पनि प्रत्येक घर घरमा गएर उहाँहरूको अवस्था बुझ्ने र उहाँलाई प्राथमिक उपचार सम्बन्धको अवस्था अनुसार औषधिहरू वितरण गर्ने कार्यक्रम पनि रहेको छ।
अहिले औषधिहरू वितरण गरिरहँदा चाहिँ कोभिडको सन्दर्भमा होम आइसोलेसनमा बस्नेहरूलाई यहाँहरूले कस्ता के औषधिहरू खानका लागि सिफारिस गरिरहनु भएको छ?
अब औषधिको रूपमा हुन त कोभिड भाइरसको कारणले गर्दा हुने रोग हो, हामी सबै थाहा हुँदैछ होइन। विशेष उपचार नभए तापनि कतिपय अवस्थामा व्यक्तिलाई सङ्क्रमित भइसके पछाडि के गर्ने होला, अब कहाँ जाने होला भन्ने किसिमको एउटा अन्यल हुने एउटा चाहिँ मानसिक रूपमा चाहिँ समस्या हुने भएको हुनाले हामीले स्वास्थ्यकर्मी गएर सुरुको स्टेजमा परामर्श गर्छौँ। परामर्श गरिसके पछाडि उहाँलाई वास्तविक रूपमा औषधि चाहिएको छ भने हामीले ज्वरोका औषधिहरू भयो होइन, त्यसै गरी झाडा पखालाबाट हुने जुन जलविभाजन त्यसलाई रोक्नको लागि जीवन जल जिङ्क ट्याब्लेटहरू केही भिटामिन्सका ट्याब्लेट्सहरू त्यसै गरी खोकीबाट एलर्जिकबाट कम हुनको लागि केही एन्टी हिस्टामिन ड्रगहरू यस्तो खालको औषधिहरूको व्यवस्था भिटामिन सीहरूको अवस्था हामीले प्याकेज तयार पारेका छौँ र त्यो प्याकेजको औषधिहरू चाहिँ स्वास्थ्यकर्मीले परामर्श गरेर दिनुहुन्छ। तर त्यो औषधि मात्रै सफिसियन्ट पर्याप्त नहुनसक्छ, त्यस्तो अवस्थामा उहाँहरूलाई हामीले के भयो भने तुरुन्तै सम्पर्क गर्ने, के भयो भने हामी आइसोलेसन सेन्टरमा ल्याउने, कस्तो अवस्थामा अस्पतालमा जाने भनेर हामीले स्वास्थ्यकर्मीको फोन नम्बर, एम्बुलेन्स चालकको फोन नम्बर लगायतका कुराहरू इन्फर्मेसनहरू राखेर त्यो औषधिको प्याकेज तयार पारेका छौँ। त्यो औषधिको प्याकेज चाहिँ हामी बिरामीलाई घरमै लगेर दिने व्यवस्था मिलाएका छौँ।
होम आइसोलेसनमा बस्नु भएको छ, अलिक गाह्रो महसुस गर्नुभयो भनेको अस्पताल जानुपर्ने भयो भने धेरै ठाउँमा सुनिन्छ भेहिकलहरू यातायातको व्यवस्थापन चाहिँ भइराखेको छैन, पाइराखेको छैनन् भन्ने गरेको कुरा सुनिन्छ। यी बिर्तामोडकै हकमा भन्ने हो भने पनि अस्पताल जान मात्रै पाइन्छ, पिसिआर गरेर आउनु पर्यो, सङ्क्रमित भएर घरमा बसेको छ, पिसिआर गर्नलाई जानुपर्ने भयो, परीक्षण गराएर आउनु पर्ने भयो भने त्यस्तो अवस्थामा चाहिँ भेहिकल पाइँदैन भन्ने गरेको अवस्था छ। हल्दीबारीले कोभिड सङ्क्रमितहरूलाई यो यातायातको व्यवस्थापनका सन्दर्भमा केही व्यवस्थापन गर्न सकेको छ कि त्यहाँ पनि अवस्था उस्तै हो?
पक्कै पनि गणेश सर, हल्दीबारी गाउँपालिकाले हाम्रो आफ्नै समितिमा एम्बुलेन्स त छैन, तथापि हामीले तिनवटा एम्बुलेन्स हल्दीबारी क्षेत्रमा काम गर्ने सङ्घ संस्थामा रहेका तिनवटा एम्बुलेन्सहरू छन् र तिनवटा एम्बुलेन्सलाई हामीले सयात्मक ढङ्गबाट अवस्थाअनुसार त्यसलाई परिचालन गर्दै आएका छौँ र कोभिड पोजिटिभ बिरामी अन्त कोभिडको डायग्नोसिस निदान भइसके पछाडि त्यो कोभिड पेसेन्टलाई हामीले अस्पतालसम्म ल्याउनलाई, आइसोलेसन सेन्टरसम्म ल्याउनको लागि, परीक्षण गर्नको लागि, उहाँहरूको फलोअपको व्यवस्था गर्नको लागि हामीले निशुल्क रूपमा एम्बुलेन्सको व्यवस्था गरेका छौँ। र त्यस क्रममा अब एकैपटक कहीँ चाहिँ एकैपटक धेरै बिरामी भएको अवस्थामा एम्बुलेन्स कोही बेला ढिलो छिटो हुनसक्छ, तर हामीले जति पनि एम्बुलेन्सहरू अहिलेसम्म हालसम्म चाहिँ एम्बुलेन्सको सेवा निशुल्क रूपमा प्रदान गरिरहेको अवस्था छ भने अब त्यो परीक्षण गर्न जानको लागि, अस्पतालमा जानको लागि हामीले एम्बुलेन्सलाई निशुल्क रूपमा नै प्रयोग गरिरहेको अवस्था, त्यस्तो गाह्रो अवस्था छैन। र हामीसँग अब जनसङ्ख्याको हिसाबले अलिकति कम भएको हुनाले हामीले हाम्रो नियन्त्रणमा नै अहिलेसम्म व्यवस्थापन गरिरहेको अवस्था छ गणेश सर।
यहाँहरूले जुन आइसोलेसन सेन्टर चाहिँ तयार गर्नुभएको छ, अघि पनि भन्नुभयो अक्सिजन सहितको हामीले तयार गरेका छौँ भनेर यहाँले भन्दै हुनुहुन्छ, त्यहाँ उपचार गर्न आउने सङ्क्रमितहरूको सङ्ख्या चाहिँ कतिको छ? अहिले पछिल्लो समय आइसोलेसनहरू चाहिँ सबै पालिकाहरूले बनाएर राखेका छन्, तर त्यहाँको सेवा प्रभावकारी नभएका कारण नागरिक चाहिँ ती आइसोलेसन सेन्टरमा आउन चाहँदैनन् र होम आइसोलेसनमै बस्ने गरेका छन्, घरैमा बस्ने गरेका छन्। अनि आफूलाई अलिक गाह्रो नपरुन्जेलीसम्म बजारमा बाहिर तरकारी किन्न, आफ्ना काम गर्न पनि हिँडिराखेको अवस्था छ, यसले चाहिँ कोभिड झन् बढिराखेको छ भन्ने गरेको कुरा सुनिन्छ। हल्दीबारीको अवस्थालाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
हल्दीबारी गाउँपालिकामा हामीले 20 बेड क्षमताको आइसोलेसन सेन्टर स्थापना गरेका छौँ। त्यहाँ चाहिँ एकजना चिकित्सक हुनुहुन्छ होइन, दुईजना चिकित्सकले पाला पाला गरेर एकजनाको ड्युटी पर्छ, त्यसै गरी स्वास्थ्यकर्मी, स्टाफ नर्सहरू लगायतका त्यहाँनिर प्रयोगशालाकर्मी सबैको व्यवस्थापन गरिएको छ। र त्यस क्रममा अब हल्दीबारी गाउँपालिकामा अलिक फरक खालको सिनारियो के छ भने, आइसोलेसन सेन्टरमा चाहिँ एउटा पारिवारिक रूपबाट नै बस्न सक्ने गरेको वातावरण हामीले बनाएका छौँ, त्यसमा अभिभावकहरू सहित आएर बस्न सक्नुहुन्छ होइन। र त्यस क्रममा अब हाम्रो आइसोलेसन सेन्टर सुरु भएदेखि नै अघि मैले भनिसकिहालेँ, हामीले 32 व्यक्तिहरूलाई स्वास्थ्य सेवा त्यहाँबाट प्रदान गरिसकेको अवस्था छ। त्यसमा प्रायः जसो दैनिक रूपमा 2-3-4 व्यक्तिहरू हाम्रो आइसोलेसन सेन्टरमा कार्य चाहिँ सेवा लिइरहनु भएको छ। र अब कतिपय अवस्थामा कस्तो हुन्छ भने, व्यक्तिहरूलाई धेरै व्यक्तिहरू कोभिडको सङ्क्रमण भइसकेपछि धेरै व्यक्तिहरू होम आइसोलेसनबाट नै व्यवस्थापन भइरहेको अवस्था छ, मैले अघि भनिसकिहालेँ होइन, सबैतिरको सिनारियो त्यस्तै छ। तथापि कसै कसैलाई अलिकति गाह्रो छ घरमा बस्नको लागि, अब घरमा बस्ने वातावरण अवस्था छैन, हामीले पटक पटक प्रत्येक अवस्थामा चाहिँ अब उसको स्वास्थ्य अवस्था बुझ्नुपर्ने, अक्सिजनको लेभल हेर्नुपर्ने व्यक्तिहरूको लागि चाहिँ म के अनुरोध गर्न चाहन्छु भने, निर्धक्क रूपमा आएर आइसोलेसन सेन्टरमा बस्दाखेरि व्यक्तिको अवस्था के छ भनेर हामीले पहिचान गर्न लेखाजोखा गर्न सजिलो हुन्छ र त्यहाँबाट नै हामीले रेफर गरेर कुन अस्पताल पठाउनु पर्ने हो, कहाँ लानु पर्ने हो, एम्बुलेन्सको व्यवस्था कसरी गर्ने भन्ने कुराको सहज भएको हुनाले तुरुन्तै उपचार गर्नको लागि चाहिँ आइसोलेसन भएको आइसोलेसन सेन्टरलाई पूर्ण रूपमा प्रयोग गर्न हुनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र हल्दीबारी गाउँपालिकाको सवालमा आइसोलेसन सेन्टरमा बाट सेवा लिइरहनु भएको अवस्था छ, त्यहाँसम्म आउने जनताहरूले अहिलेसम्म चाहिँ सन्तोषजनक रूपबाट नै प्रयोग गर्नुभएको छ। तथापि अब यो उपचार गर्ने सवाल भनेको उपचार गर्ने तरिका चाहिँ लेभल त्यसको चाहिँ एउटा स्तर फरक फरक हुन्छ। कुनै अवस्थामा त्यही आइसोलेसन सेन्टरमा मात्र राखेर उपचार गर्न सकिँदैन, त्यस्तो अवस्थामा तुरुन्तै हस्पिटल त्यहाँ तुरुन्तै आइसोलेसन त्यहाँ आइसियु कोही कोही भेन्टिलेटरसम्मको अवस्था पर्ने भएको हुनाले त्यसलाई मिलाउनको लागि पनि आइसोलेसन सेन्टर जरुरी छ। र दोस्रो कुरा गणेशले भने जस्तै जो व्यक्ति पिसिआर वा एन्टिजेन जाँच गर्नुहुन्छ र त्यसको रिपोर्ट परीक्षणको नतिजा नआउन्जेलसम्म चाहिँ वास्तवमा सङ्क्रमित नै हो भन्ने हिसाबले हामीले व्यवहार गर्नुपर्ने हुन्छ र उहाँले त्यसै गरी चाहिँ आफूलाई सचेत रूपमा राखेर आइसोलेसन भएर आइसोलेट भएर बस्यो भने मात्रै रोग सर्नबाट जोगाउन सकिन्छ। तर पोजिटिभ आएको छ अब सामान्य कामको लागि केही समयको लागि कम्तीमा 10 दिनसम्म चाहिँ जो व्यक्ति पोजिटिभ आउनुभएको छ जो व्यक्तिको परिवारमा पोजिटिभ हुनुहुन्छ उहाँहरूलाई चाहिँ 10 दिनसम्म कम्तीमा आफ्नो सुरक्षा मापदण्ड अपनाएर बाहिरको कुराहरूलाई कम गरेर यो हाम्रो दूरी कायम गर्ने मास्क लगाउने र आफूलाई छुट्टै राख्ने सम्मको अवस्था गरियो भने रोग सर्नबाट जोगाउन सकिन्छ। अहिले पछिल्लो अवस्थामा के देखेको छ भने सङ्क्रमितहरूको अवस्था पनि जुन घरमा सुरुमा पोजिटिभ आएको छ त्यही घरका परिवारलाई सबैलाई पोजिटिभ आएको देखिन्छ पहिलो कुरा। दोस्रो जुन घरमा जुन टोलमा चाहिँ पोजिटिभ आएको छ त्यही टोलको वरिपरिका व्यक्तिहरूलाई चाहिँ धेरै पोजिटिभ आएको पनि देखिन्छ। त्यस कारणले यसबाट के बुझ्न सकिन्छ भने यदि हामीले समयमा नै परीक्षण गरेर व्यक्तिको अवस्था पहिचान गरेर उहाँलाई चाहिँ आइसोलेट हुनुभयो आफै छुट्टै बस्नुभयो 10 दिनसम्म 12 दिनसम्म भनेपछि त्यस्तो अवस्थामा अरूलाई रोग सर्न सक्दैन। त्यो अवस्थाबाट हामी रोग सर्नबाट जोगाउने मुख्य आधार नै थियो।
यस्तो होम आइसोलेसनमा बस्नेहरूले के आफ्ना बानी व्यवहारहरूलाई चाहिँ परिवर्तन गर्यो भने अरूलाई सङ्क्रमण हुने कुराको जोखिम चाहिँ कम हुन्छ सर?
हो गणेशले ठिकै भन्नुभयो। यसमा कस्तो छ भने होम आइसोलेसनमा त बसियो होइन कसैलाई पोजिटिभ आयो त्यसमा हामीले घरमा गएर परामर्श गर्नेकोमा के पायौँ भन्दाखेरि कुनै व्यक्तिलाई पोजिटिभ आएको छ भने ऊ व्यक्ति चाहिँ एक त हाम्रो घरको परिवेश पनि त्यस्तै प्रकारको हुन्छ र अर्को कुरा चाहिँ त्यहाँ घरमा बस्दाखेरि पनि मास्क नलगाउने दूरी कायम नगर्ने आफ्नै त घर हो भन्ने हिसाबले चाहिँ विवाह गरेको पाइयो जसको कारणले गर्दाखेरि कुनै एकजना व्यक्ति 5 जना व्यक्तिमा 1 जना पोजिटिभ हुनुभयो भने अरू 4 जना व्यक्ति नै पोजिटिभ भएको पाइन्छ र 4 जना व्यक्तिमध्ये 5 जना व्यक्ति नै पोजिटिभ भएपछि 4 जनाको सहज रूपमा त्यो रोग निको होला तर 1 जना व्यक्तिलाई त्यसले के गर्न सक्छ क्षति गर्न सक्छ त्यस 1 जना व्यक्तिलाई ठुलो क्षति हुनसक्छ र त्यो चाहिँ त्यसबाट व्यक्ति गुमाउनुपर्ने अवस्था पनि आउँदो रहेछ। त्यस कारणले हामीले के बुझ्नु जरुरी छ भने जब कुनै परिवारमा कसैलाई सङ्क्रमित पत्ता लाग्छ सङ्क्रमण भएको आफूलाई पुष्टि हुन्छ भने त्यो व्यक्तिले सबैको जिम्मेवारी लिएर मास्क लगाउने पूर्ण रूपमा मास्क लगाउने सरसफाइका मापदण्डहरू पुरा गर्ने त्यसै गरी घरमा बस्दाखेरि चाहिँ झ्यालहरू ढोकाहरू खोलेर खुल्ला भेन्टिलेसन भएको कोठामा बस्ने पूर्ण रूपमा आफूलाई चाहिँ आत्मविश्वासका साथ सकारात्मक सोचको साथ बस्ने र समय समयमा अक्सिजनको लेभल जाँच गर्ने स्वास्थ्यकर्मीसँग निरन्तर स्वास्थ्यकर्मीहरूसँग चाहिँ निरन्तर परामर्श गरिरहने र एकपटक स्वास्थ्य संस्थामा गएर अथवा आइसोलेसन सेन्टरमा गएर आफ्नो स्वास्थ्यको परीक्षणहरू गर्ने गरियो भने क्षति पनि कम गर्न सकिन्छ र अरूदा रोगबाट सार्न पनि हामी जोगाउन सक्छौँ।
यो थुप्रै ठाउँमा सुनिन्छ सर, यो बाथरुमबाट चाहिँ सबैभन्दा बढी घरमा एउटै बाथरुम हुने घरमा छुट्टा छुट्टै बसिराखे पनि त्यो बाथरुम प्रयोग गर्दा चाहिँ सङ्क्रमितले प्रयोग गरिसकेपछि त्यसलाई राम्रो सरसफाइ नगरेका कारण चाहिँ बढी सङ्क्रमण फैलियो भन्ने पनि सुन्न सकिन्छ। यस्तो हुनसक्छ
पक्कै पनि एउटै घरमा हामी त्यसैले आइसोलेसन भन्ने शब्दै फरक छ होइन छुट्टै बस्ने भन्ने कुरा हो। अब हामीले होम आइसोलेसनलाई सरकारले अथवा सबैजनाले प्राथमिकतामा राखेको अवस्थामा होम आइसोलेसनमा बस्नलाई केही मापदण्डहरू नियमहरू हामीले पुरा गर्नुपर्ने हुन्छ। त्यस क्रममा अब मास्क लगाएर बस्ने छुट्टी दूरी कायम गर्ने कुराहरूलाई हामीले पालना गर्नैपर्छ। त्यस सँगसँगै हामीले प्रयोग गर्ने बाथरुमहरू शौचालयहरूको अवस्थामा चाहिँ कस्तो छ भने मान्छेको व्यवहारसँग बानीसँग सम्बन्धित कुरा हो। यो जुनसुकै शौचालय अथवा बाथरूम प्रयोग गरिसकेपछि त्यसलाई सफा गर्नुपर्छ, त्यसमा चाहिँ सरसफाइका मापदण्ड पुरा गर्नुपर्छ भन्ने कुरा हामी सबैले बुझ्नैपर्छ भने, तथापि यो कोभिड सङ्क्रमित व्यक्तिहरूले प्रयोग गरे पछाडि त्यो अरू अवस्था जस्तै यसपटक पनि अथवा कोभिड सङ्क्रमण भएको बेलामा पनि हामीले प्रयोग गरिसके पछाडि व्यक्तिले त्यहाँनिर पानीको सफाइ गर्ने, पानी हाल्ने, होइन साबुन पानीले हातहरू धुने, सरसफाइहरू गर्ने गर्नुपर्ने हुन्छ, जसबाट हामी रोगबाट सर्नबाट बचाउन सक्छौँ। विशेष गरी बाथरुममा प्रयोग हुने साना साना कुराहरू, त्यहाँनिर प्रयोग हुने तपाईँको छिर्किनी होइन चुक्कुलहरूदेखि लिएर त्यहाँ प्रयोग हुने चाहिँ सामग्रीहरूलाई चाहिँ हामीले चाहिँ दूषण निवारण गर्नुपर्ने, पखाल्नुपर्ने, धुनुपर्ने, त्यसै गरी साबुन पानीले त्यसलाई धुनुपर्ने काम गर्नुपर्ने हुन्छ। र कुनै सङ्क्रमित व्यक्तिले प्रयोग गरेको शौचालयलाई राम्रोसँग सरसफाइ गर्ने, त्यसलाई दूषण निवारण गर्ने गरियो भने त्यसबाट हामी सर्ने सम्भावनाबाट सर्ने प्रक्रियालाई रोक्नलाई सक्छौँ।
सर, अहिले चाहिँ फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई राज्यले दिनुपर्ने सेवा सुविधा भत्ताहरूको कुरा चाहिँ समयमा उपलब्ध गराइराखेका छैनन्, त्यसका कारण काम गर्ने गरीको मानसिकतामा पनि चाहिँ अलिक काम गर्ने यति खट्ने तर पनि भनेको सेवा सुविधा पनि समयमा नपाउने गरीको कुराले चाहिँ स्वास्थ्य कर्मीको मनोबल चाहिँ कमजोर भइराखेको छ भन्ने गरेका समाचार पनि आउने गरेका छन्, खबरहरू सुनिने गरेका छन्। हल्दीबारी गाउँपालिका क्षेत्रभित्र चाहिँ यहाँहरूले स्वास्थ्य कर्मीको मनोबल उच्च बनाउनका लागि पालिकाले केही काम गरेको छ अथवा छैन, के छ अवस्था?
गणेश सर, पक्कै पनि यसमा यसपटक हल्दीबारी गाउँपालिका अथवा लगायत सम्पूर्ण ठाउँमा चाहिँ स्वास्थ्य कर्मी नै फ्रन्टलाइनमा भएर काम गरिनु भएको छ। र स्वास्थ्यकर्मी पनि एउटा मानिस र व्यक्ति परिवारसँग सम्बन्धित भएको व्यक्ति भएको हुनाले स्वास्थ्यकर्मीको एउटा जिम्मेवारी पनि हो, त्यसमा हामीले काम गरिरहेको अवस्था छ। र स्वास्थ्यकर्मीलाई उत्प्रेरित ढङ्गबाट सुरक्षित ढङ्गबाट काम लगाउने र काम गर्न सक्ने बनाउने एउटा अहिलेको प्रमुख चुनौतीको रूपमा रहेको छ। र हल्दीबारी गाउँपालिकामा पनि सरकारले जुन जोखिम व्यवस्थापन मापदण्ड अनुसार जुन निर्धारण गरेको जोखिमका कुराहरू छन् त्यस व्यवस्थालाई ध्यानमा राखेर हल्दीबारी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा र अहिलेसम्म यो आर्थिक वर्षमा पनि स्वास्थ्यकर्मीको मनोबललाई उच्च राख्नको लागि तोकिएको मापदण्ड अनुसारको जोखिम भत्ताहरूको व्यवस्था गरेको छ। त्यस क्रममा अब आइसोलेसन सेन्टरमा बस्ने हामीले त्यसलाई तिन समूहमा बाँडेका छौँ। एउटा आइसोलेसन सेन्टरमा काम गर्ने व्यक्तिहरूको स्वास्थ्यकर्मीको समूह, चिकित्सकको समूह, अर्को हामीले प्रत्येक वार्डमा स्वास्थ्यकर्मीहरूलाई होम भिजिटमा गरेर होम आइसोलेसनको व्यवस्थापन गर्नको लागि स्वास्थ्यकर्मीहरू परिचालन गरिसकेका छौँ भने अर्को स्वास्थ्य संस्थामा काम गर्ने नियमित काम गर्ने स्वास्थ्यकर्मीहरू जसले खोप सेवा दिनुहुन्छ, जसले चाहिँ प्रत्यक्ष रूपमा बिरामीको सेवा दिनुहुन्छ, उहाँहरूलाई पनि छुट्टीहरू जम्मा तिनवटा प्राथमिकतामा राखेर हामीले जोखिम भत्ताको व्यवस्था, जोखिम खर्च प्रोत्साहनको व्यवस्था गरेका छौँ। र स्वास्थ्यकर्मीहरूलाई अब पूर्ण रूपमा त प्राप्त छैन, तथापि भएको साधन स्रोत, उपलब्ध साधन स्रोतलाई व्यवस्था गरेर त्यसै गरी अब हल्दीबारी गाउँपालिकाको कार्यालयले गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भएका कुराहरूलाई चाहिँ पूर्ण रूपमा प्रयोग गरेर स्वास्थ्यकर्मीहरू सबैजना स्वास्थ्यकर्मीले हामीले केही न केही जोखिम प्रोत्साहनको व्यवस्था गरेका छौँ। र यसमा के चाहिँ पक्कै पनि हो भने राज्यबाट जुन माथि निकायहरूबाट भएका मापदण्ड अनुसारको अवस्था चाहिँ तल्लो लेभलसम्म आइपुग्न गाह्रो हुन्छ, त्यस कारणले अब भएको स्थानीय स्रोत साधनलाई, स्थानीय तहमा उपलब्ध भएको साधन स्रोत जुन सीमित हुन्छ, जुन अगाडि नै प्लान गरेर अगाडि योजना गरेर छुट्याएको नहुनसक्छ जोखिमको बेलामा, त्यस्तो अवस्थामा पनि थोरै भए पनि हामी सबै स्वास्थ्य कर्मीहरूको मनोबललाई उच्च राख्ने गरी 50-25% लिएर 75%सम्मको अवस्थामा जोखिम प्रोत्साहनको व्यवस्था सबै स्वास्थ्यकर्मीहरूलाई गरेका छौँ। गणेश सर,
उहाँहरूले तपाईँहरूले जे व्यवस्थापन गर्नुभएको छ नगरपालिकाले समयमा भुक्तानी पनि गरिराखेकै छ,
हजुर,
प्रदेश सरकारले चाहिँ पहिले दिन्छु भनेको दिएन भनेर मेची अस्पतालका डाक्टर साहबहरूको कुरा सुनिँदै थियो, यहाँहरूका चाहिँ त्यो प्राप्त गर्ने गरीको कुरामा समस्या छैन?
हाम्रो स्थानीय सरकारको चाहिँ छुट्टै खालको एउटा अवस्था पनि छ, होइन यसमा चाहिँ अब आउँदाखेरि कि सङ्घीय सरकारबाट केही रकमहरू COVID-19 नियन्त्रण रोकथामको लागि आउने व्यवस्था छ, तर त्यो जोखिम नै भनेर अघिल्लो आर्थिक वर्षमा पनि आइसकेको छैन, तर तथापि आउने किसिमको आश्वासन। र कस्तो हुन्छ भने हाम्रो आइसोलेसन सेन्टरमा हामीले बिरामी भर्ना गरेदेखि लिएर हामीले त्यहाँ एउटा इन्फर्मेसन म्यानेजमेन्ट युनिट छ, आइएमयु भन्छौँ, त्यसमा प्रत्येक बिरामीको हामीले अभिलेखीकरण गर्छौँ, अनलाइन रिपोर्टिङहरू गर्छौँ, त्यसको आधारमा केही रकमहरू आउने भन्ने कुरा प्राप्त भयो, जानकारी प्राप्त भएको, तर हालसम्म आएको छैन। तथापि नयाँ तापनि हल्दीबारी गाउँपालिकाको आफ्नै बजेटलाई व्यवस्थापन गर्दै, भएका बजेटलाई व्यवस्थापन गर्दै स्वास्थ्यकर्मीहरूलाई हामीले विगत अढाई महिनाको अघिल्लो आर्थिक वर्षको अढाई महिनाको र सुरुका तिन महिनाको जोखिम प्रोत्साहन भत्ताको रूपमा गरिने जुन रकम छ त्यो चाहिँ सबै स्वास्थ्य कर्मीहरूलाई चिकित्सकहरूलाई उपलब्ध गराइसकेको अवस्था छ।
अहिले चाहिँ पालिकाले उत्कृष्ट कर्मचारीका रूपमा यहाँलाई चाहिँ सम्मानित गर्ने गरीको कुरा गरेको छ। यहाँले यही कोभिडकै सन्दर्भमा काम गरेका कारण उत्कृष्ट भनेको अथवा चाहिँ अरू के कारणले चाहिँ के गर्यो भने उत्कृष्ट कर्मचारी हुन सकिएला। पालिकाले थुप्रै ठाउँमा चाहिँ स्वास्थ्य शाखाले काम गरेनन्, यो स्वास्थ्य शाखाको कामै भएन, यो महामारीका बेलामा चाहिँ स्वास्थ्य शाखाहरूले चाहिँ जसरी यो परीक्षणका कुरा गर्नुपर्थ्यो, उपचारका कुरामा ध्यान दिनुपर्थ्यो, त्यो भएन भनेर थुप्रै पालिकाहरूमा स्वास्थ्य शाखाको कमजोरीका बारेमा चाहिँ कुरा हुन्छ। तर यहाँलाई चाहिँ यहाँको पालिकाले उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित गरेको छ। यो गरेको अवस्थामा
हजुर
के गर्यो भने चाहिँ उत्कृष्ट हुन्छ भन्ने गरेको कुरा आम साथीहरूलाई पनि टिप्स दिनुहोस् न।
पक्कै पनि गणेश सर, अब हल्दीबारी गाउँपालिकाले समग्र स्वास्थ्य शाखा व्यक्तिगत रूपमा मलाई मात्रै होइन होइन हाम्रो एउटा टिमवर्क छ। हल्दीबारी गाउँपालिकाको स्वास्थ्य शाखाको नेतृत्वमा हामीसँग लगभग 32 स्वास्थ्यकर्मीहरू र कर्मचारीहरूको टिम छ। त्यो टिमलाई हामीले समन्वयात्मक ढङ्गबाट सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुभएको छ, जसको प्रतिफल स्वरूप हामीहरूले हल्दीबारी गाउँपालिकामा त्यसलाई चाहिँ हल्दीबारी गाउँपालिका कार्यालयले गाउँसभाले त्यसै गरी जनप्रतिनिधिहरूले बनाइदिएको कार्यालयले बनाइदिएको जुन एउटा नीति नियम छ त्यो नीति नियमलाई टेकेर जुन निर्देशनलाई टेकेर हामीले चाहिँ अरात्र रूपमा आफ्नो काम सम्झेर कार्य गरिरहेका छौँ। सबै स्वास्थ्यकर्मीहरूले त्यसअनुसारले नै आफ्नो भूमिकाहरू निर्वाह गरिनु भएको छ। त्यसैको फलस्वरूप नै सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई प्रतिनिधित्व गर्ने गरी स्वास्थ्य शाखाकोलाई र स्वास्थ्य शाखा प्रमुखको रूपमा यसपटक मलाई जुन सम्मान गरेको छ यसको लागि म सम्पूर्ण हल्दीबारी गाउँपालिका स्वास्थ्यकर्मी साथीहरू लगायत सबैमा म हार्दिक कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु। यस्तो कार्यले म लगायत हाम्रो सम्पूर्ण स्वास्थ्यकर्मीहरूको मनोबललाई उच्च राख्नेछ र प्रत्येक पटक हामीले अघिल्लो पटक पनि हामीले दुईजना स्वास्थ्यकर्मीहरूलाई चाहिँ सम्मान गर्ने र एउटा चाहिँ उत्कृष्ट रूपमा सम्मान गर्ने एउटा यो चाहिँ निर्णय भएको थियो होइन। त्यस क्रममा अब उत्कृष्ट त नभनौँ उत्कृष्ट गर्न हुनको लागि उहाँले गर्न सोच्नु भएको कुराहरूमा हामीले नीति लिनुभएको नीतिहरूमा हामीले राम्रोसँगले काम गरिरहेको अवस्था नै छ। तथापि यो राम्रो काम गर्नको लागि चाहिँ मुख्य चाहिँ के भने अब हाम्रो यसमा मैले एउटा स्वास्थ्य शाखाको रूपमा भूमिका गरिरहँदाखेरि यहाँले भने जस्तै सुरुका दिनदेखि नै स्वास्थ्य शाखा यो COVID-19 नियन्त्रण रोकथाम गर्नको लागि स्वास्थ्य शाखाले एक किसिमको त्यसलाई चाहिँ भिजनको रूपमा एक किसिमको एउटा चाहिँ ड्राइभको रूपमा मात्रै गरिरहेको छ। यसको पछाडि सम्पूर्ण जनप्रतिनिधिहरूको सम्पूर्ण हल्दीबारी गाउँपालिकाको भिजन जनताप्रतिको एउटा उत्तरदायित्वलाई विवरण गरेको कार्यनिर्देशक बनाउनु भएको छ। त्यसलाई मैले चाहिँ कार्यान्वयन गर्ने क्रममा कुनै पनि किसिमको कमी कमजोरी नगरिकन आफूले आफ्नो क्षमता दक्षताले भ्याएसम्म काम गरिरहेको अवस्था छ र यसमा सम्पूर्ण स्वास्थ्यकर्मीहरूले साथ दिनु भएको छ। यसमा कस्तो छ भने किन चाहिँ यस्तो भयो भन्ने सवालमा हाम्रो एउटा प्रत्येक त्यो समयात्मक ढङ्गबाट हामीले काम गर्ने गरेका छौँ जुन चाहिँ समुदाय स्तरमा वडा स्तरमा मैले अघि भनिसकिहालेँ जब कुनै एउटा कोभिड पोजिटिभ बिरामीको शङ्का लाग्छ शङ्का लाग्ने बित्तिकै कुनै व्यक्तिले हाम्रो स्वास्थ्य संस्थामा हाम्रो स्वास्थ्यकर्मीलाई वा नजिकको जनप्रतिनिधिलाई फोन गर्नुहुन्छ फोन गरिदिनु भयो भने मात्रै पनि हामीले त्यसलाई चाहिँ त्यहाँदेखि हामीले हाम्रो कार्यक्रमहरू हाम्रो चाहिँ एउटा चाहिँ क्रियाकलापहरू सञ्चालन गर्छौँ। यसमा अब बिरामीलाई परीक्षण गर्ने उनीहरूलाई चाहिँ स्वास्थ्य संस्थासम्म ल्याउने परीक्षणको दायरामा ल्याउने आवश्यकताअनुसार उपचार व्यवस्थापन गर्ने घरमा गएर स्वास्थ्यकर्मीहरूले चाहिँ त्यसलाई चाहिँ परीक्षण गर्नको लागि सहज गर्ने होइन त्यसै गरी चाहिँ उहाँलाई चाहिँ औषधि। अर्को कुरा के छ भने यसपटक हामीले प्रत्येक व्यक्तिहरूलाई पोषण प्याकेज कम्तीमा पनि 17-18 एउटा पोषण प्याकेजको रूपमा हामीले स्थापना गरेका छौँ र त्यो पोषण प्याकेजको व्यवस्थाको लागि त्यसमा जनप्रतिनिधिहरू पनि सम्बन्धित वर्ग जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरू गएर पोषण प्याकेज लिएर जानुहुन्छ औषधिहरू लिएर जानुहुन्छ जसले गर्दा जनताहरूको व्यक्तिहरूको मनोबललाई उच्च राखेर हामीले कमभन्दा कम क्षति गर्न खोजेको छ। अर्को कुरा हाम्रो यो अवधिमा मृत्युलाई क्षतिलाई अत्यन्तै कम गर्ने गरिकै नै हाम्रो क्रियाकलाप सञ्चालित छ। तथापि हामीले दुर्भाग्यवश 9 व्यक्तिहरूलाई हामीले यो रोगबाट नै गुमाउनु परेको अवस्था छ र यसै क्रममा यसलाई सम्बोधन गर्ने गरी हल्दीबारी गाउँपालिकाले विभिन्न खालको निर्णयहरू विभिन्न खालको क्रियाकलापहरू सञ्चालन गरिरहेको बेला पनि अनुरोध गर्न चाहन्छु। जस्तै हामीले कस्तो गरेका छौँ भने कुनै पनि पोजिटिभ केस आउने बित्तिकै हामीले बिरामीलाई कहाँ राख्ने त घरमा उसको अवस्था अनुसार घरमा उपचार गर्ने हो कि त्यसै गरी चाहिँ उसलाई चाहिँ अब हाम्रो आइसोलेसन सेन्टरमा उपचार गर्ने हो कि हस्पिटल लानुपर्ने भन्ने कुराको लेखाजोखा गर्छौँ। त्यसै गरी स्वास्थ्य कर्मीहरूलाई त्यो होम घरमा जानको लागि हामीले इन्फर्मेसनहरू गर्छौँ होइन, हाम्रो सूचनाको एउटा प्रणाली छ त्यो अनुसार उहाँलाई जानकारी गराउँछौँ। त्यसै गरी अब अवस्थाअनुसार हामीले कोभिडको बिरामीहरूलाई निःशुल्क रूपमा अस्पताल ल्याउनु परेमा एम्बुलेन्सको सेवाहरू प्राप्त प्रदान गरिरहेका छौँ भने हामीले परीक्षणको दायरालाई पनि बढाउँदै बढाउँदै अहिले हप्ताको दुई दिन कोही हप्ताको तिन दिन अवस्थाअनुसार परीक्षण नियमित रूपमा गरेका छौँ। हामीले आइतबार बुधबार हामी जहिले नियमित रूपमा चाहिँ परीक्षण हुन्छ यसको लागि निःशुल्क रूपमा हामीले परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौँ। त्यसै गरी हामीले रिफर प्रेषण गर्ने हामीले अब कुन अस्पतालमा प्रेषण गर्नुपर्ने त्यसको लागि पनि एउटा रिफरल सिस्टमको पनि व्यवस्था गरेको छ। जसमा हामी राति भने पनि दिउँसो भने पनि बेलुका जसरी पनि हामी स्वास्थ्य शाखाको समयमा स्वास्थ्य कर्मीको समयमा बिरामीलाई रिफर गर्ने व्यवस्था मिलाएका छौँ भने अब कदम कदा यदि मृत्यु भइहाले पनि त्यसको सभ्य निःशुल्क रूपमा सब वाहनको व्यवस्था गर्नेदेखि लिएर मृतक परिवारमा राहत स्वरूप 25,000 रुपियाँको एउटा राहत प्याकेजको रूपमा पनि हल्दीबारी गाउँपालिकाले दिँदै आएको अवस्था छ सर।
हामीले कोभिडका सन्दर्भमा थुप्रै कुराकानी गऱ्यौँ सर। समग्र स्वास्थ्य क्षेत्रमा साँच्चै स्वास्थ्य चाहिँ मान्छेको पहिलो प्राथमिकता रहेछ, बाँचियो भने मात्रै अरू कुरा हुनसक्छ भन्ने गरेको कुरा यो कोभिडले सबैलाई पाठ सिकाएको छ। हल्दीबारी क्षेत्रमा नागरिकको यो कोभिडका क्षेत्रमा लागेर कोभिडमा ध्यान केन्द्रित गरिरहँदा अरू दीर्घरोगीहरू अरू खालका बिरामीहरूको उसले चाहिँ उपचार नपाउने कोभिडकाले मात्रै पाउनुपर्ने गरेको अवस्था, जनशक्ति अर्कातिर चाहिँ नहुने त्यो गरेको अवस्था चाहिँ कतिको छ? अरू स्वास्थ्य क्षेत्रको अरू स्वास्थ्य उपचारको व्यवस्थापनका पाठमा चाहिँ के गर्दै हुनुहुन्छ?
पक्कै पनि अहिलेको सबैको फोकस भनेको कोभिड-19 नियन्त्रण गर्ने उपचार गर्नेमै ठटिएको छ। तथापि हल्दीबारी गाउँपालिकामा भएका स्वास्थ्य संस्थाबाट हामीले सञ्चालन गर्नुपर्ने जुन नियमित स्वास्थ्यका कार्यक्रमहरू छन्, जुन नियमित प्राथमिकता प्राप्त कार्यक्रमहरू छन्, त्यो कार्यक्रम हामीले नियमित रूपमा सञ्चालन गरिरहेका छौँ। जस्तो यहाँले सुन्नुभएको होला, कतिपय पालिकाहरूमा कतिपय ठाउँहरूमा खोप सेवा बन्द हुने, कतिपय अवस्थामा चाहिँ गर्भवती महिलाहरूको जाँच नहुने, यस्तो कुराहरू पनि सुन्नुभएको छ। त्यो सबै हाम्रो गाउँपालिकामा चाहिँ हामीले नियमित रूपमा स्वास्थ्य कर्मीहरूले कुनै पनि महिना हामीले नियमित खोप कार्यक्रम नियमित गर्नुपर्ने कार्यक्रमहरूलाई बन्द गरेका छैनौँ, नियमित रूपमा त्यसलाई चाहिँ सञ्चालन गरिरहेको अवस्था छ। अब यस क्रममा हामीले कोभिड नियन्त्रण रोकथाम सँगसँगै अन्य यो यस आउने आर्थिक वर्षमा अन्य स्वास्थ्यका कार्यक्रमहरूलाई पनि त्यसै गरी सँगसँगै लिएर जाने हामीले सोचिरहेका छौँ र प्लान बनाएका छौँ। जसमा अब हाम्रो हल्दीबारी गाउँपालिका अन्तर्गत दुईवटा स्वास्थ्य चौकीहरूमा प्रयोगशाला स्थापना गरेर सञ्चालन भएको छ भने यसपटक हामीले हल्दीबारी स्वास्थ्य चौकीमा नयाँ प्रयोगशाला स्थापना गरी सञ्चालन गर्ने क्रममा छौँ, सञ्चालन भइरहेको छ। त्यसै गरी हल्दीबारी गाउँपालिकामा सङ्घीय सरकारबाट 15 बेडको आधारभूत अस्पताल स्थापना गर्ने गरीको एउटा कार्ययोजना बनाएको छ। त्यस क्रममा हामीले अघिल्लो आर्थिक वर्ष नै त्यसलाई चाहिँ जग्गा प्राप्त गरेर टेन्डर पनि लगाइसकेको अवस्था छ। यो आर्थिक वर्षबाट हाम्रो सम्झौता भएर आधारभूत 15 बेडको आधारभूत अस्पताल पनि बन्ने क्रममा छ। त्यसै गरी त्यो अस्पताल नमनुन्जेलसम्मको लागि यो 78-79 नीति कार्ययोजनामा चाहिँ अस्थायी अस्पतालको रूपमा भए पनि कोभिड अस्पतालको रूपमा भए पनि हामीले एउटा आधारभूत अस्पताल सञ्चालन गरेर जाने, त्यसकामा चाहिँ आधारभूत स्वास्थ्य सेवाहरू सञ्चालन गर्ने र त्यसलाई चाहिँ एउटा चाहिँ स्वास्थ्य सेवाको बिमा कार्यक्रमलाई पनि सुचारू गर्न सकिन्छ कि भन्ने उद्देश्यले त्यो कार्यक्रम चाहिँ बजेटमा नै राखेर गएका छौँ। त्यो सँगसँगै हल्दीबारी गाउँपालिकामा अघि हजुरले भन्दै हुन्थ्यो उत्कृष्टताको कुरा किन आउँछ भन्दाखेरि, एउटा म एउटा जनस्वास्थ्य कर्मी पब्लिक हेल्थमा व्यक्ति प्राप्त भएको व्यक्ति पनि हो र त्यस क्रममा हामीले के विचार गर्नुपर्छ भने कुनै पनि प्रोग्रामहरू कुनै पनि कार्यक्रमहरूलाई स्वास्थ्यलाई ध्यान दिनको लागि जनस्वास्थ्यका विषयहरूलाई अहिले नै हामीले स्थापित गर्न सक्यौँ भने कुनै पनि व्यक्ति रोगबाट नलागोस् रोग नहोस् भन्नको लागि हामीले त्यसलाई स्थापना गर्न सक्यौँ भने त्यसको चाहिँ रिजल्ट त्यसको परिणाम चाहिँ हामीले धेरै राम्रो देख्न सक्छौँ। किनभने स्वास्थ्यमा गरिएको लगानी एउटा चाहिँ त्यो खर्च नभएर लगानी हो, त्यसबाट हामीले प्रतिफल राम्रोसँग पाउन सक्छौँ भन्ने उद्देश्यलाई मान्यतालाई ध्यानमा राखेर हल्दीबारी गाउँपालिकाको यस आर्थिक वर्ष 78-79 गाउँसभाले नै पास गरेको कुराहरू हुन् जसमा हामीले आधारभूत स्वास्थ्य सेवा स्थापना गर्नको लागि अहिलेको अवस्थामा अहिलेको परिप्रेक्ष्यमा 3 तहको सरकारमा आधारभूत स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने सबैभन्दा पहिलो निकाय भनेको स्थानीय सरकार भएको हुनाले स्थानीय तह भएको हुनाले त्यसलाई हामीहरूले स्थानीय स्रोत साधनलाई उच्चतम प्रयोग गर्दै त्यहाँ भएका जनशक्तिलाई प्रयोग गर्दै हामीले स्वास्थ्य सेवालाई समुदाय स्तरसम्म लानको लागि यस पटकको यस आर्थिक वर्षको कार्यक्रममा हामीले आधारभूत स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने, जस्तै यहाँले जानुभएको छ, खोप कार्यक्रम, पोषण कार्यक्रम, आमा सुरक्षा कार्यक्रमहरू, त्यसै गरी अब अहिले कोभिड खोप कार्यक्रमहरू छन्। यी कार्यक्रमहरूलाई हामीले, यी सेवाहरूलाई चाहिँ जनता घर दैलोसम्म लाने गरेको कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ गणेश सर।
अहिले चाहिँ यहाँहरूले अरू स्वास्थ्यका कार्यक्रमहरूलाई पनि सँगसँगै अगाडि बढाइरहँदा स्वास्थ्य कर्मीहरूको सङ्ख्या चाहिँ नपुग्ने, स्वास्थ्य कर्मीहरू चाहिँ कम हुने, त्यसकारण सेवा प्रभावित हुने गरेको अवस्था चाहिँ भएन। यहाँहरूसित दरबन्दी अनुसारको यहाँहरूलाई आवश्यक पर्ने स्वास्थ्य कर्मीहरूको व्यवस्थापनको पाठ चाहिँ के छ?
हाम्रो हल्दीबारी गाउँपालिका अब समग्रमा अरू गाउँपालिकाभन्दा अलिक पपुलेसन जनसङ्ख्या हिसाबले कमै छ होइन। वडा पनि पाँचवटा वडाहरू छन्। त्यस क्रममा पाँचवटा वडमा तिनवटा साबिकका स्वास्थ्य चौकीहरू छन् भने दुईवटा आधारभूत स्वास्थ्य केन्द्र छन्। अब त्यसमा त्यस क्रममा स्वास्थ्य कर्मीहरूको जनसङ्ख्या त दरबन्दी अनुसार त पर्याप्त छ नै, तथापि त्यसलाई नै अहिलेको अवस्थामा पुरानो संरचनाअनुसारले पर्याप्त भन्न नसक्ने अवस्था छैन। र भएको स्वास्थ्य कर्मीहरूलाई उच्चतम प्रयोग गर्दाखेरि हामीले आधारभूत स्वास्थ्य सेवालाई चाहिँ दिन सकिरहेको अवस्था छ। अब त्यस क्रममा अब हल्दीबारी गाउँपालिकामा अस्पताल नभएको हुनाले अब हामीले अस्पताल सुचारू गर्न थालेपछि, अस्पताल सुचारू गर्न सकियो भने त्यस क्रममा हामीलाई चिकित्सक स्वास्थ्य कर्मीहरूको आवश्यकता पर्न सक्छ, र त्यतिखेर चाहिँ हामीले दरबन्दीहरू खुलाउने अनि चिकित्सक स्वास्थ्य कर्मीहरूलाई व्यवस्थापन गर्नुपर्ने हुनसक्छ। र अहिलेलाई भएको स्वास्थ्य कर्मीहरूलाई हामीले प्रयोग गरेर काम गरिएको अवस्था छ सर।
अहिले हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आएका छौँ पुष्कर सर, यो रेडियो सुन्दै गर्ने आम श्रोतालाई यहाँ चाहिँ जनस्वास्थ्य कर्मी एउटा पालिकाको चाहिँ स्वास्थ्य शाखाको प्रमुखका रूपमा काम गरिरहनु भएको छ, यो रेडियो सुन्दै गर्नुहुने आम नागरिकहरूलाई अहिलेको परिस्थितिमा यहाँको तर्फबाट थप सन्देश के छ?
पक्कै पनि गणेश सर, एउटा जनस्वास्थ्य कर्मी एउटा व्यक्ति भएको हुनाले म सबैलाई हल्दीबारी गाउँपालिकावासी लगायत सम्पूर्णमा के हार्दिक अनुरोध गर्न चाहन्छु भन्दाखेरि, यो कोभिड-19 सँगै हामीले एउटा चाहिँ बाँच्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेछ। त्यसको लागि हामीलाई रोग नसरोस्, रोगको अवस्था नबढोस् भन्नको लागि विभिन्न वैकल्पिक उपायहरू हामीले आफूले नै अप्नाउनु पर्ने छ। त्यस क्रममा सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, हामीले सुरुमै रोग पहिचान गर्नको लागि सुरुमै रोगको परीक्षण गर्ने अवस्थालाई चाहिँ हामीले सबैले व्यवहारमा परिवर्तन गर्न जरुरी छ। कसैलाई शङ्कास्पद रूपमा ज्वरो आएको छ वा घाँटी नै दुखेको छ वा कुनै पनि किसिमको लक्षण छ जुनसुकै कारणले होस् भने एकपटक कोभिड त होइन भन्ने हिसाबले परीक्षण गर्नुपर्नेछ। र सम्पूर्ण लगभग धेरै सबै पालिकाहरूमा, सबै क्षेत्रहरूमा अहिले हाम्रो परीक्षणको दायरा परीक्षण सहज रूपमा छ। त्यहाँ एन्टिजेन परीक्षणहरू छन्, त्यसै गरी PCR परीक्षणको अवस्था पनि गरिएको छ होइन। त्यस कारणले पहिलोपटक त म परीक्षणमा ल्याउनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। दोस्रो, जुनसुकै पनि लक्षण भएमा वा नभएमा पनि हामीले आफ्नो घरमा बस्दा वा आफू घरबाट बाहिर निस्किने बित्तिकै कम्तीमा पनि हामीले मास्कको प्रयोग चाहिँ अनिवार्य रूपमा गर्ने गर्नुपर्छ। मास्कको प्रयोग गर्दा हामीलाई धेरै किसिमको रोगहरूबाट, कोभिड सँगसँगै अन्य रोगहरूबाट पनि हामी जोगिन सक्ने रहेछौँ। त्यस कारणले मास्कको उचित प्रयोग गर्नको लागि सबैले आफ्नो व्यवहारलाई नै परिवर्तन गर्नुपर्ने देखिन्छ। त्यो सँगसँगै अनावश्यक रूपमा अब सरकारले लकडाउन गरोस्, निषेधाज्ञा गरोस् या नगरोस्, जे भए पनि यदि आफ्नो जरुरी काम आफूलाई आवश्यक छैन भने सकेसम्म घरबाट बाहिर ननिस्किने, आफ्नो दूरीलाई कहीँ जानुपर्नेछ, जहाँ ब्याङ्कमा जानुपर्नेछ, अस्पतालमा जानुपर्नेछ, अथवा कुनै हामी कहीँ काम जाँदैछौँ कुनै कार्यक्रम भने सकेसम्म आफ्नो दूरीको मेन्टेन, आफ्नो दूरी कायम आफैले गर्ने गरेको व्यवहारमा चाहिँ हामीले लागू गर्नुपर्ने अवस्था देखिन्छ भने, अर्को कुनै पनि किसिमको शङ्कास्पद लक्षण वा कुनै पनि किसिमको जानकारीहरू चाहिँ सम्बन्धित स्वास्थ्य कर्मीहरूलाई समयमै दिनुभयो भने हामीले त्यसलाई व्यवस्थापन गर्नको लागि सजिलो हुनेछ। त्यस कारणले अन्त्यमा के अनुरोध गर्न चाहन्छु भने, आफू सचेत रहने र आफ्नो परिवार, घर परिवार, समुदायलाई सचेत राख्न सक्ने र आफ्नो स्वास्थ्यको मापदण्ड पुरा गर्न सक्यो भने हामीहरू चाहिँ कोभिड-19 लगायतका रोगहरूबाट रोकथाम गर्न सकिन्छ। र कस्तो देखिएको छ भने, अहिलेको अवस्थामा रोग नलाग्न दिनु, रोकथाम गर्नु सबैभन्दा उच्चतम अवस्था रहेको छ।
अहिले यहाँहरूले जुन ढङ्गले कामहरू गरिरहनु भएको छ अत्यन्तै बढी कामहरू गरिरहनु भएको छ र यो अवस्थामा पनि समय निकालेर रेडियो भिजनमा आएर आम नागरिकलाई फाइदा पुग्ने ढङ्गले अहिलेको कोभिडको अवस्था अब कसरी सचेत रहन सकिन्छ कसरी चाहिँ सङ्क्रमणबाट बच्न सकिन्छ सङ्क्रमित भइहाल्यो भने कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिनुभएकोमा रेडियो भिजनको तर्फबाट हार्दिक आभार व्यक्त गर्छु पुष्कर सर
हस्त गणेश सर धन अब यो रेडियो भिजनबाट अलिबारी गाउँपालिकाको सेरोफेरोमा रहेर स्वास्थ्य शाखा जस्तो स्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य विषय जुन अहिलेको अवस्थामा अत्यन्त महत्त्वपूर्ण विषयमा छलफलको लागि मलाई अवसर दिनुभएकोमा रेडियो भिजन परिवारसहित यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु अन्त्यमा सम्पूर्ण यसै गरी स्वास्थ्यकर्मीहरूलाई विभिन्न सञ्चार माध्यमहरूबाट आफ्नो सन्देश सूचनाहरू प्रसारण गर्न दिएर अनुभवहरू सेयर गर्न दिनुभएकोमा यहाँहरूप्रति म हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु गणेश सर
धन्यवाद उहाँ हुनुहुन्थ्यो हल्दीबारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड फोकल पर्सन जनस्वास्थ्यकर्मी पुष्कर निरौला जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रमका लागि कुराकानी गर्दै आजका लागि जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम यति नै अर्को महिनाको 10 गते बिहान 7 बजे यसै गरी हल्दीबारी गाउँपालिका क्षेत्रमा भइरहेका अन्य विषयका साथ उपस्थित हुनेछौँ तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु नमस्कार।